नयाँ नियम अनि पहिलो यहुन्ना. पहिलो यहुन्नाको पत्र अनि हामी चाहिँ तिन अध्यायमा आज पढाउनेछौँ. अनि हामी एकदेखि दस पदसम्म हामी सरस्वती पढ्नेछौँ. पहिलो यहुन्ना तिनको एकदेखि दस. हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ. हामी परमेश्वरका सन्तान कहलिँदछौँ. यसै कारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन. प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन. तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ. अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ. हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो. अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो अनि उहाँमा पाप छैन. हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन अर्थात् गरिरहँदैन. हरेक जसले पाप गर्दछ अथवा गरिरहन्छ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ. हे साना नानीहरू, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्. जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ. जसले पाप गर्दछ त्यो शैतानबाट हो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ. शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभयो. हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन अर्थात् पाप गरिरहँदैन, किनकि उहाँको बिउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन अर्थात् पाप गरिरहन सक्दैन, किनभने ऊ परमेश्वरबाट जन्मेको हो. परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्. हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन, अनि त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन. पहिले हुन्नाको पत्र चाहिँ विश्वासीहरू अर्थात् परमेश्वरको छोराछोरीहरूलाई लेखिएको यो पारिवारिक चिठी हो भनेर हामीले अध्ययन गर्दै आएका थियौँ. यो पारिवारिक पत्र हो अनि विभिन्न विषयमध्येमा चाहिँ एउटा विषय चाहिँ यसमा के छ भने परमेश्वरसित उहाँका छोराछोरीहरूले कसरी सङ्गति गर्न सक्छ विषय एउटा थियो. परमेश्वरको सन्तानहरू जसले चाहिँ परमेश्वरलाई आफ्नो बुवा भनेर चिनेका छन् उनीहरू साँच्चै नै परमेश्वरको सन्तान हुन् भनेर कसरी जान्ने त्यो पनि यो यहोन्नाको पहिलो पत्रले बताएको छ. साँचो क्रिस्चियनहरू कसरी चिनिन्छ त्यो यहाँ बताइएको छ. यो महत्त्वपूर्ण पत्र हो अनि त्यसैले यहाँ पत्रमा चाहिँ के सिकाइरहेको छ भने त्यहाँ झुट्टा क्रिस्चियनहरू पनि हुन्छ, नाम मात्रको क्रिस्चियनहरू पनि हुन्छन्, नाम मात्रको चर्चहरू पनि हुन्छन् अनि त्यसैले यहाँ धेरै चेतावनीहरू पनि दिएको छ. हामी त्यो कुरा चाहिँ दुई अध्यायमा हेऱ्यौँ कि साँचो परमेश्वरको सन्तानहरूलाई दुईतिरबाट खतरा छ. एक चाहिँ संसारबाट पहिले हुन दुई पन्ध्र सोह्र सत्र अनि त्यसपछि अर्को चाहिँ झुट्टा शिक्षकहरू पहिले हुन दुईको अठारदेखि अनि त्यस विषयमा हामीले अध्ययन गरेपछि अब चाहिँ हामी तिन अध्यायमा चाहिँ हामीले के अध्ययन गर्न लागिरहेको छ भने यहाँ चाहिँ परमेश्वरको सन्तानहरूको बारेमा चाहिँ तिनवटा कुराहरू चाहिँ आज बाँड्न लागेको छु. अनि त्यो चाहिँ तिनवटा कुराहरू मैले बाँड्न लागेको चाहिँ तिन अध्यायको पहिला तिनवटा पदहरूबाट हुन्, एक दुई र तिन. अनि सबभन्दा पहिलो कुरा चाहिँ हामीले यहाँ के गर्न लागेको छ भने साँचो क्रिस्चियनहरू चाहिँ परमेश्वरका सन्तान हुन्, यही यहाँ सिकाएको छ. साँचो क्रिस्चियनहरू चाहिँ साँच्चै नै उनीहरू सृष्टिकर्ता परमेश्वरकै सन्तान हुन्, छोराछोरी हो. नम्बर एक. दोस्रो कुरा चाहिँ दुई पदमा के सिकाएको छ भने साँचो क्रिस्चियनहरू एक दिन परमेश्वरको पुत्र येशु जस्तै बन्नेछ, त्यो पनि सिकाएको छ। म फेरि दोहोऱ्याउँछु, साँचो क्रिस्चियनहरू एक दिन भविष्यमा प्रभु येशु जस्तै अर्थात् परमेश्वरको पुत्र जस्तै बन्नेछन् भनेर पनि सिकाएको छ। अनि तेस्रो कुरा चाहिँ तेस्रो पदमा यो सिकाएछ कि साँचो क्रिस्चियनहरू चाहिँ वर्तमानमा चाहिँ परमेश्वरको पुत्र जस्तै बन्दै बन्दै गइरहेका हुन्छन् भन्ने पनि सिकाएको छ। वर्तमान समयमा नै साँचो क्रिस्चियनहरू चाहिँ बदली हुँदै झन् झन् उनीहरू परमेश्वरको पुत्र जस्तै परिवर्तित भइरहेका हुन्छन् भन्ने कुरा चाहिँ तेस्रो पदले सिकाएको छ। त्यसैले म क्रमैसित अब पहिलो अनि दोस्रो अनि तेस्रो कुराहरू बताउने प्रयास गर्नेछु परमेश्वरको सहायताले। एक पदमा, तिनको एक पदमा लेखेको छ, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, हामी परमेश्वरका सन्तान कहलिँदछ, यसैकारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन। साँचो क्रिस्चियनहरू चाहिँ परमेश्वरको कोहरू कहलिँदछन् भनेको छ। दाजुभाइहरू, सन्तान भन्ने शब्द छ, सन्तानहरू यो ग्रिकमा टेक्निया भन्ने शब्द हो, यो चाहिँ के शब्दबाट आउँछ भने जन्माउनु भन्ने शब्दबाट आउँछ। त्यसैले जन्मेकाहरू, परमेश्वरका जन्मेकाहरू, परमेश्वरबाट जन्माइएकाहरू भन्ने शब्द हो यो। साथै यो शब्द चाहिँ माया गरेर बोलाउनलाई पनि यो शब्द प्रयोग हुन्थ्यो। जस्तो कि हामीले आफ्ना छोराछोरीलाई हामीले ए छोरा भन्न पनि सक्छौँ, ए छोरी भन्न पनि सक्छौँ है, अथवा हामीले चाहिँ अरू शब्द पनि प्रयोग गर्न सक्छौँ। अब त्यो चाहिँ परिवारको आफ्नो आफ्नो चलन अनुसार हुन्छ होला। माया गरेर चाहिँ ए बाबु भन्न पनि सकिएला भन्छन् बाबु भनेर, हुन त छोरा भन्नेमा त्यो माया नगरेको भन्न सकिँदैन होला, तर कुनै कुनै शब्दहरू हुन्छन्। कोही कोहीले चाहिँ अझ अरू शब्दहरू पनि प्रयोग गर्ला, अथवा नानी, बाबु, नानी, छोरी, मैया है, विभिन्न तरिकाले चाहिँ माया। अनि यो शब्द चाहिँ त्यस्तै हो, जुन चाहिँ यहाँ सन्तान भनेर प्रयोग भएको शब्द चाहिँ यो चाहिँ त्यस्तो मायालु भावले चाहिँ प्रयोग हुने शब्द हो आफ्ना आफ्ना जन्मेकाहरूलाई। अनि यहाँ चाहिँ परमेश्वरका जन्मेकाहरूलाई चाहिँ यस्तो शब्दले यहाँ जनाएको छ। त्यसैले उनीहरू चाहिँ परमेश्वरबाट जन्मेकाहरू अर्थात् परमेश्वरका सन्ततिहरू हुन्, परमेश्वरका बाट जन्माएको उहाँ परमेश्वरबाट आएकाहरू। यसै कारण यसबाट के देख्छौँ, साँचो क्रिस्चियनहरू चाहिँ परमेश्वरसँग वास्तविक रूपमा सम्बन्ध छ। जस्तो एउटा परिवारमा छोरा बुवामा, छोरी बुवामाको सम्बन्ध हुन्छ, त्यस्तै यहाँ चाहिँ साँचो क्रिस्चियनहरू परमेश्वरको सन्तान जन्मिएका भएकाले उनीहरूको चाहिँ परमेश्वरसित वास्तविक आत्मिक सम्बन्ध छ भन्ने कुरा यहाँ सिक्छौँ। अनि यो सम्बन्ध चाहिँ अझै अति नै घनिष्ठ सम्बन्ध हो, अझै नजिकको निकटतम सम्बन्ध हो। किनभने जसरी एउटा छोराछोरीले आफ्नो बुवामालाई चिन्छ, सानैदेखि त्यहीँ सँगै हुन्छ अनि चिनेको हुन्छ, थोरभाउ झन् एउटा आत्मिक रूपमा जन्मेको परमेश्वरबाट जन्माएको व्यक्तिले चाहिँ परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेको हुन्छ। अरे अरे भनेर सुनेको मात्र हुँदैन, तर उसले व्यक्तिगत रूपमा परमेश्वरलाई हे बुवा, हे पिता, हे अब्बा भनेर पुकार्न सक्छ। यो निकटतम र घनिष्ठ सम्बन्ध मात्र होइन, यो चाहिँ अति नै प्रिय र अति नै प्रेमपूर्वक सम्बन्ध पनि हो। किनभने यहाँ चाहिँ सबभन्दा पहिलो शब्दहरू नै के छ भने तिन अध्यायको एक पदमा, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ भनेर भनेको छ। यहाँ जोड चाहिँ केमा दिएको छ भने यो वाक्यांशमा अथवा वाक्यमा यो प्रेमको किसिममा चाहिँ जोड दिएको छ। जस्तो कि तपाईँले हेर्न सक्नुहुन्छ, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम हामीलाई प्रदान गर्नुभएको छ, यो कस्तो किसिमको हो भन्दैछ यहाँ है। अनि यहाँ चाहिँ पहिलो दुईवटा शब्दहरू यहाँ ख्याल गर्नुहोस्, हेर त भनेको छ, अर्थात् यहाँ चाहिँ अचम्म मान्दै यहाँ चाहिँ व्यक्त गर्दैछन् यो लेखकी हुन्नाले, हेर त अचम्म, ओहो भने जस्तो हाम्रो नेपाली भाषामा, हँ है, जब हामी चाहिँ अचम्म व्यक्त गर्छौँ, विस्मय बोधक चिन्ह एक्सक्लमेटरी त्यसरी सम्झन सक्छौँ, यहाँ चाहिँ भनेको छ कस्तो किसिमको, अर्थात् यो त कहिले नसुनेको खालको प्रेम यहाँ चाहिँ परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको छ। जस्तो कि हामी नेपाली भन्छ आज साथी कस्तो नौलो कुरा सुने मैले भने जस्तो, यो चाहिँ यो कस्तो किसिमको प्रेम परमेश्वरले हामीलाई गर्नुभएको छ भनेर चाहिँ परमेश्वरको छोराछोरीले चाहिँ परमेश्वरको प्रेमको बारेमा भन्छन्। यो कस्तो नौलो कुरा, जस्तो कि हाम्रो नेपाली भाषा यसो भन्नुहोला, यस्तो त मैले कहिले सुनेको पनि थिएन, अथवा यस्तो कहिले मैले सोचेको पनि थिएन, अथवा भन्न सक्छौँ मेरो कल्पना पनि नचिताएको कुरा हो। बुझ्नुहुन्छ, यहाँ चाहिँ जोडकीमा दिएको छ भने परमेश्वरको प्रेम चाहिँ अति नै आश्चर्यजनक छ, अति नै अचम्मको छ। हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ। किन यसरी भनेको, किनभने यो त्यो प्रेम हो जसले चाहिँ एउटा नरक जानुपर्ने पापीलाई उसलाई परमेश्वरको सन्तान बनाएको छ। यस्तो प्रेम हो जसले चाहिँ एउटा शैतानको बच्चालाई चाहिँ परमेश्वरकै बच्चा बनाएको छ। यस्तो प्रेम हो कि यसमा चाहिँ अचम्मको आश्चर्य कर्म यसमा चाहिँ संलग्न छ, जसलाई चाहिँ नयाँ जन्म भनिन्छ, उहाँको सन्तान उनीहरूलाई चाहिँ मलाई नयाँ गरी जन्माउने, यो चाहिँ एकदमै ठुलो आश्चर्य कर्म हो। कुनै पनि चङ्गाईभन्दा, कुनै पनि रोग निको हुनुभन्दा, कुनै पनि आश्चर्यपूर्वक क्यान्सरै निको भयो भने पनि त्योभन्दा पनि ठुलो चाहिँ त्यो काम हो जसलाई चाहिँ बाइबलमा चाहिँ नयाँ जन्म भनेछ। जब एउटा विश्वास गर्ने व्यक्ति चाहिँ परमेश्वरको सन्तान भएर जन्मिन्छ, जब चाहिँ तपाईँ चाहिँ आत्मिक रूपमा जन्मनुहुन्छ, त्यो चाहिँ सबभन्दा ठुलो आश्चर्य कर्म हो। अनि त्यस बखत तपाईँ नयाँ गरी जब जन्मिनुहुन्छ, तपाईँ चाहिँ एउटा नयाँ व्यक्ति बन्नुहुन्छ, त्यो चाहिँ सानो कुरो होइन, त्यो अचम्मको अचम्मको कार्य हो जुन परमेश्वरले गर्नुहुन्छ। एउटा विश्वास गर्ने पापी जब उसले चाहिँ आफ्नो पापबाट पश्चाताप गरेर येशु ख्रिस्ट मेरे पापको लागि मर्नुभयो, मेरे पाप धुनलाई उहाँको बहुमूल्य रगत बगाउनु भयो, निष्पाप प्रभु येशु बौरेर उठ्नुभयो मलाई बचाउन भनेर जब एउटा व्यक्तिले हृदयदेखि विश्वास गर्छ, उसको यहाँभित्र जीवनमा चाहिँ यस्तो कार्य हुन्छ, त्यसलाई चाहिँ नयाँ जन्मने भनिन्छ, जसद्वारा चाहिँ ऊ एउटा नयाँ व्यक्ति बन्छ। बाहिर चाहिँ उस्तै छ, मोटामोटी उस्तै छ, तर भित्र फरक छ, अनि जुन कुरा त्यसपछि बाहिर झल्किन्छ, त्यो बाहिर देखिन्छ, उसको बोलीमा निस्किन्छ, उसको सबै क्रियाकलापहरूमा, उसको सोचाइहरूमा, उसको अब भावनाहरूमा, उसको निर्णयहरूमा, अनि उसको हिँडाइहरूमा यो चाहिँ देखिन्छ, किनभने भित्र अब अर्कै व्यक्ति जन्मेको छ। यो नयाँ व्यक्तिलाई चाहिँ के भनिएको छ भने यो पदमा परमेश्वरको सन्तान, शब्द त्यही नै छ, टेक्निया, परमेश्वरको सन्तान, परमेश्वरको सन्तति, परमेश्वरबाट जन्मेको। अनि त्यहाँ भनेको छ हामी परमेश्वरका सन्तान कहलिँदछौँ, हामी परमेश्वरको जन्मिबाट जन्मिएका छौँ। अनि त्यसपछि यो पदले चाहिँ बताउन थाल्छ कि तर संसार चाहिँ यो परिवारभन्दा बाहिर छ, बाहिर छ, संसार यो परिवारभन्दा बाहिर छ, किनभने यहाँ लेखेको छ हेर्नुहोस् है, यसै कारण संसारले हामीलाई चिन्दैन, किनभने यसलाई, यसले संसारले उहाँलाई चिनेन। यहाँ जोड चाहिँ केमा दिएको छ भने चिन्नु भन्ने शब्दमा छ, दुई दुईपल्ट चिन्नु, अर्थात् व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्नु, यो नै साँचो क्रिस्टियन विश्वास हो। व्यक्तिगत रूपमा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरलाई चिन्नु, बाटो सत्य र जीवन येशु ख्रिस्टद्वारा, बुद्धद्वारा होइन, कृष्णद्वारा होइन, महम्मदद्वारा होइन, शिवद्वारा होइन, कुनै पनि भगवान्, देवता, गुरु, पोप, माता पिता, बाबाजी कसैद्वारा होइन, तर येशु ख्रिस्टद्वारा सत्य परमेश्वरलाई चिन्नु, त्यो चाहिँ साँचो क्रिस्चियन विश्वास हो। पढाउनु पर्दैन, तर हामीले धेरैपटक हेरिसक्यौँ, योहन्ना 17:3 भनेको छ, अनि अनन्त जीवन यही हो, तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिन्नु, यही नै अनन्त जीवन हो, अर्थात् अनन्तसम्मको परमेश्वरको सितको सम्बन्ध हो। तर संसारले येशु ख्रीष्टलाई चिनेन भनेको छ बाइबलमा। आज पनि संसारले परमेश्वरलाई चिन्दैन। त्यसैले यहाँ के देख्छौँ, यहाँ दुईवटा परिवारहरू छन् अहिले। एकातिर चाहिँ परमेश्वरका सन्तान अनि अर्कोतिर चाहिँ संसार, जसलाई चाहिँ सैतानको सन्तान भनेको छ। पहिले योना 3:10 हेर्नुहोस् मसँगै। परमेश्वरका सन्तान र सैतानका सन्तान यसैबाट प्रकट हुन्छन्। यसरी यहाँ दुई सन्तानको समूह छन् भनेर बाइबलले बताउँदछ। एकातिर तीहरू छन् जो चाहिँ परमेश्वरबाट जन्मेकाहरू छन्, अर्कोतिर छन् जो चाहिँ परमेश्वरबाट जन्मेका छैनन् कहिले। एकातिर छन् जोहरू चाहिँ परमेश्वरसित वास्तविक सम्बन्ध, व्यक्तिगत सम्बन्धमा गाँसिएका छन्, अर्कोतिर छन् जोहरू चाहिँ वास्तविक व्यक्तिगत सम्बन्धमा परमेश्वरसँग गाँसिएका छैन। एकातिर छन् जसले साँच्चै व्यक्तिगत रूपमा परमेश्वरलाई चिनेका छन्, अर्कोतिर छन् जसले व्यक्तिगत वास्तविक रूपमा प्रभु परमेश्वरलाई चिनेका छैन। अनि यो कसरी अब छुट्याउने यो दुईवटा समूहलाई? पहिले होना 3:3-10 चाहिँ एउटा तरिका दिन्छ। त्यो के भने, उनीहरू आदत स्वरूप पापमा जिउँछन् कि धार्मिकतामा जिउँछन्, यसरी हो छुट्याउने। त्यो अध्ययन चाहिँ हामी पछि गर्नेछौँ। आदत स्वरूप उनीहरू पापमा जिउँछन् कि धार्मिकतामा जिउँछन्। दोस्रो, त्यसैले पहिलो चाहिँ उनीहरूको जीवनहरू, दोस्रो चाहिँ उनीहरूको माया ममता कतातिर छ। 3:11-18 उनीहरू केलाई प्रेम गर्छन् र केलाई घृणा गर्छन्, अर्थात् कसलाई प्रेम गर्छन् र कसलाई घृणा गर्छन्, यहाँबाट थाहा हुन्छ उनीहरू चाहिँ परमेश्वरको सन्तान हुन् कि होइनन्। त्यो पनि हाम्रो प्रभुको इच्छामा भविष्यको अध्ययनमा हो। आज चाहिँ हामी केवल 1, 2, र 3 पदमा सीमित छौँ र अब म 2 पदबाट चाहिँ दोस्रो बुदा बताउन लागिरहेछु। दोस्रो नम्बरमा, साँचो ख्रिस्टियनहरू एक दिन परमेश्वरको पुत्र जस्तै बनिनेछ। यो पदले यही नै सिकाउँछ। सबभन्दा पहिला 3:2 यसरी लेखेको छ, प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। यहाँ अझ अरू अचम्मको शब्दहरू पढ्दैछौँ। पहिलो कुरा चाहिँ यहाँ के बताएको छ भने, हामी परमेश्वर सन्तानहरू अहिले नै सन्तान त भइसक्यौँ, पछि परमेश्वरको सन्तान हुने होइन, अहिले नै भइसक्यौँ। देख्नुभयो 2:2 शब्द के छ, प्रियहरू पछि के शब्द छ दिदीबहिनीहरू? अहिले, भोलि होइन, मरेपछि होइन, अहिले हामी परमेश्वरका सन्तान छौँ। के तपाईँले भन्न सक्नुहुन्छ, अहिले म परमेश्वरको सन्तान छु, हुँ, अहिले म भोलि बन्नेछु, म एक दिन विश्वास गर्नला, होइन, अहिले म परमेश्वरको सन्तान छु। यहीँ भनेको छ, यो हुनाले भन्छ, अहिले त हामी परमेश्वरको सन्तान छौँ, हामी भइसक्यौँ, हामी हुन खोजिरहेको छैन, भइसक्यौँ, विश्वासद्वारा भइसक्यौँ, परमेश्वरले हामीलाई जन्माउनु भयो, हामीले त पश्चाताप गरेर आयौँ, सुसमाचार विश्वास गऱ्यौँ, उहाँले हामीलाई नयाँ गरी जन्माउनु भयो। त्यो कुरा चाहिँ योना 1:12 भन्छ। अनि तपाईँहरू मसँगै भन्नुहोस् त, सँगसँगै ल, योना 1:12, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् उनीहरूलाई जसले परमेश्वरको जसले उहाँको नाममाथि विश्वास गर्दछन्, हो, अर्थात् उनीहरूलाई जसले उहाँको नाममाथि विश्वास गर्दछन्, पहिला ग्रहण गर्दछन् भन् भने, उनीहरूलाई जसले परमेश्वरको पुत्रलाई ग्रहण गरेका छन् उनीहरूलाई चाहिँ परमेश्वरको सन्तान हुने के दिनुभएको छ, अधिकार दिनुभएको छ। त्यसैले अहिले नै सन्तान त भइसक्नुपर्छ तपाईँ, हुनुभएको छ कि छैन? अहिले मुक्तिको दिन अहिले हो, तपाईँको रोजाइ हो, कता बस्ने, संसार कि परमेश्वरपट्टि, रोजाइ तपाईँको हो। कसैले कर गरेर हुने होइन, चर्चभित्र आउँदैमा तपाईँ परमेश्वर सन्तान हुने होइन, तपाईँ बप्तिस्मा लिँदै परमेश्वर सन्तान हुने होइन, तपाईँ चाहिँ नयाँ गरी जन्मिनुपर्छ, अनि यो देखिनुपर्छ, यहाँभित्र परिवर्तन बाहिर देख्नुपर्छ। हामी पत्याउँदैन मुखले भनेको, परमेश्वरले हामीलाई जाँच्ने वचन दिनुभएको छ। यो वचनले तपाईँको जीवन जाँच्छौँ, तपाईँले पनि मेरो जीवन जाँच्ने अधिकार छ। यो वचन चाहिँ आधिकारिक हो, कुनै पनि चर्च पास्टर आधिकारिक होइन, यो वचन हो। अनि तपाईँले चाहिँ यदि साँच्चै नै म परमेश्वरको सन्तान हुँ भन्नुहुन्छ भने देखाउनुहोस्, खेल नखेल्नुहोस्। बरु होइन भने होइन भन्नुहोस्, इमान्दार हुनुहोस्, झुटो त नभन्नुहोस् न प्रियहरू, कपटी त नभन्नुहोस् न। के कहाँ कसलाई लुकाउनुहुन्छ, कसलाई देखाउनलाई हो? परमेश्वर ठट्टामा उडाइनु। त्यसैले अहिले नै तपाईँ परमेश्वरको सन्तान हो कि होइन, तपाईँको रुचाइ हो। प्रियहरू तपाईँ ढिलो नगर्नुहोस्, आफ्नो पापबाट पश्चाताप गर्नुहोस्, फर्कनुहोस्, विश्वास गर्नुहोस्। साँच्चै नै हृदयदेखि वास्तविक रूपमा त्यति गरेको हो मैले। म 20 वर्षको उमेरमा मैले चर्चको एउटै प्रचार पनि सुनेको थिएन। मैले परमेश्वरको वचन पाएँ मेरो एउटा साथीबाट, केही पदहरू थियो, केही किताबहरू पाएँ, अनि जाने यीशु ख्रीष्ट सत्य हुनुहुन्छ, मरेर बौरी उठ्नुभयो, पापीको लागि मर्नुभयो, सबै प्रमाणहरू छन्। अब के उहाँसँग खेल खेल्ने? अब के हामी चाहिँ देखावटी गर्न थाल्ने, एउटा धर्म अपनाउने? काम छैन, नगर्नुहोस् प्रियहरू, नगर्नुहोस्। ठुलो ठुलो भयङ्कर झन् ठुलो तपाईँको चाहिँ दण्ड हुनेछ, किनभने प्रभु येशूले सबभन्दा बढी हप्काउनु भएको चाहिँ कपटीहरूलाई, देखावटीहरूलाई होइन। बढी इमान्दार हुनुहोस्। मैले बुझ्नै सकिरहेको छु, म जान्नै सकिरहेको छु, कसले मलाई बुझाइदिएला? त्यस्तो व्यक्तिहरूले चाहिँ जान्नेछ, सिक्नेछ, बुझ्नेछ। यहाँ चाहिँ अब अर्को कुरा छ, यो 3 अध्यायको दोस्रो पदमा यहाँ बताएको छ, प्रियहरू अहिले त हामी परमेश्वरको सन्तान छौँ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन। यो पदले के बताउँदैछ भने, यो वाक्यले चाहिँ परमेश्वरको सन्तान त हौँ अहिले, तर हामी जस्तो हुनुपर्ने भइसकेका छैन। हामी कस्तो हुनुपर्ने हो? हामी चाहिँ जस्तो हुनुपर्ने भइसकेका छैन। हुनुपर्ने कस्तो? उहाँको पुत्र जस्तो, येशु ख्रीष्ट जस्तै। परमेश्वरको योजना यही हो, जब सुरुमा आदमलाई बनाउनु भयो, यहाँ भनेको छ परमेश्वरले पहिलो मानिस आदमलाई कसको स्वरूपमा बनाउनु भयो दाजुभाइहरू? आफ्नै स्वरूपमा, अनि आफ्नै प्रतिरूपमा आदमलाई बनाउनु भयो, आफू जस्तै हुनलाई हो। पापले गर्दा सबै बिग्रियो, मुक्तिदाता येशु ख्रीष्ट आउनुभयो क्रूस मर्न, किन? हामीलाई आफू जस्तो बनाउनलाई, फेरि यो स्वर्ग जाने टिकट दिनलाई चाहिँ होइन। खालि हो, मलाई त नरक जान मन छैन, म त चर्च गइराख्नु पर्ला अनि म स्वर्ग पुग्ला, हँ तपाईँ जानुहुन्न त्यसरी, त्यो गलत गलत विचार हो। स्वर्ग जाने टिकट बाँडिरहनु भएको छैन परमेश्वरले। परमेश्वरले चाहिँ पापीहरू पश्चाताप गर्दाखेरि चाहिँ उनीहरूलाई नयाँ जन्म चाहिँ दिइरहनु भएको छ, हो त्यो चाहिँ गरिरहनु भएको छ। अनि अहिले परमेश्वरको सन्तानहरू उनीहरूलाई थाहा छ, एक दिन म परमेश्वरको पुत्र जस्तो बनाइने छु। यहीँ परमेश्वरले भन्नुभएको छ कि म एक दिन बनाइने छु, तर अहिले चाहिँ उहाँ जस्तै भइसकेको छैन। के कारण हो? एउटा चाहिँ कारण चाहिँ, हामी सानो नानीहरू जसरी अपरिपक्व हुन्छन्, जन्मिने त पुरै बच्चा जन्मिया छ, उसको सबै छ, तर ऊ जति बढ्नुपर्ने हो अब बढ्न त समय लाग्छ। ऊ पुरै मान्छे नै हो, तर ऊ चाहिँ अब शरीरमा, उसको सोचाइमा, उसको भावनामा, सामाजिक हिसाबले, आत्मिक हिसाबले, मानसिक हिसाबले अब वृद्धि हुनु परेछ। त्यसैले यो चाहिँ एउटा प्रक्रिया भएकोले तुरुन्तै हामी जन्मिने बित्तिकैमा उहाँ जस्तो नहुनु कारण एउटा त्यो हो, किनभने उहाँ जस्तो हुनु चाहिँ एउटा प्रक्रिया हो। जस्तो एउटा शारीरिक रूपमा जन्मेको बच्चा पनि प्रक्रियागत रूपमा चाहिँ ऊ चाहिँ एउटा पुरा बढेको मानिस हुन्छ, त्यस्तै आत्मिक मानिस हुन्छ। अनि बाइबलमा यो सिकाएको छ कि समय अनुसार बढ्नुपर्छ, समय अनुसार बढेको छैन भने चाहिँ त्यो चाहिँ एउटा शरीरमा 5 फिट पुगिसक्नुपर्ने व्यक्ति चाहिँ 2 फिट मात्र भइरहनु चाहिँ त्यो चाहिँ समस्या हो। अनि के भयो भनेर डाक्टर कहाँ जान्छन्, मेरो छोराको छोरीको हड्डी बढिरहेछ नि, के भयो अटिरहेछ। आत्मिक रूपमा जब त्यो हुन्छ त्यो पनि समस्याजनक हो। अनि यहाँ हामी सिकाउनेहरूले अनि हरेक विश्वासीले एकअर्कालाई चाहिँ हेर्नुपर्छ, बढिरहेछ कि छैन। यदि ऊ क्रिस्चियन हो भन्छ भने बढा छैन भने के समस्या छ, यहाँ चाहिँ सहायता गर्नु खोज्नुपर्छ, सुधार्न कोसिस गर्नुपर्छ। एउटा चाहिँ अपरिपक्वता, समयअनुसार बढ्नु परेछ। अर्को चाहिँ शारीरिकपना पनि हो, शारीरिकपनाले पनि बढ्दैन। यो चाहिँ पहिलो कोरिन्थी 3 सिकाएको छ, अहिलेको चाहिँ हिब्रू 5 हो, तर पहिलो कोरिन्थी 3 अहिले त्यहाँ नपल्टाए पनि शारीरिक जब एउटा विश्वासी यसरी भनौँ, एउटा व्यक्तिले नयाँ जन्म पाएपछि उसको पुरानो स्वभाव अथवा पाप स्वभाव रहिरहेकै हुन्छ भनेर बाइबलले सिकाउँछ। यो धेरै पटक हामीले अध्ययन गरिसक्यौँ। अनि जब एउटा साँचो विश्वासीले पनि उसको पुरानो स्वभावकै पट्टि उसले निर्णयहरू गर्छ, सोचाइहरू राख्छ, ऊ शारीरिक हुन्छ, शारीरिक हुन्छ, अनि बढ्दैन। दुधे बालक तिमीहरू छौ, आत्मिक छैनौ भनेर पहिलो कोरिन्थी 3:1-3 ती पदहरूमा बताउनु परेछ। तर जब एउटा मुक्ति पाएको व्यक्तिले चाहिँ आफूभित्र भएको पाप स्वभावसित सहमत हुनुको सट्टामा, ऊ चाहिँ आफूभित्र हुनुभएको अब पवित्र आत्मासित जब चाहिँ सहमत भएर हिँड्न थाल्छ, तब चाहिँ ऊ आत्मिक बन्छ। रोजाइ एउटा विश्वासीलाई दिनदिनै छ। अनि अर्को कुरा चाहिँ अघि नै भनिहाल्यौँ, यो चाहिँ एउटा प्रक्रिया हो। प्रक्रिया भएकोले हामी चाहिँ अहिले हामी जस्तो हुनुपर्ने भएका छैनौँ। यहीँ लेखा छ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन भनेको त्यही हो। अनि त्यसरी यो प्रक्रिया चाहिँ के हो भने, हामी परमेश्वरको पाठशालामा छौँ। हरेक विश्वासी क्रिस्चियन चाहिँ परमेश्वरको पाठशालामा चाहिँ हामी अब उहाँको शिक्षा, उहाँको तालिम, उहाँको ताडना, उहाँको परीक्षाहरू अनि द्वारा चाहिँ हामीलाई चाहिँ बदली गर्दै हुनुहुन्छ। अनि यो चाहिँ जीवनभर चलिरहने प्रक्रिया हो, जीवनभर। यही भनेको छ, यो चाहिँ तबसम्म चलिरहन्छ जबसम्म हामी प्रभुलाई भेट्दैनौँ। किन यही भनेको छ, जब उहाँ देखा पर्ने हुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ। त्योभन्दा अगाडि चाहिँ होइन, त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ जस्तो हुनुपर्ने त्यस्तो छैन भन्ने कुरा यहाँ सिकाइरहेछौँ। अनि त्यसैले यसबाट के पनि हामी शिक्षा यहाँबाट निकाल्छ भने, जुन पेन्टेकोस्टल क्यारिजमेटिक चर्चहरूले सिकाउने शिक्षा, धेरै जसो नेपालको चर्चहरूले सिकाउने शिक्षा, धेरै जसो नभन है सरी माफ गर्नुहोस्, पेन्टेकोस्टलहरूमध्येमा कुनै कुनै समूहहरूले सिकाउने शिक्षा हो यो चाहिँ, त्यो के भने, एउटा विश्वास चाहिँ यही जीवनमै पापरहित बन्न सक्छ भनेर सिकाउँछ। सबैले त सिकाउँदैन है, तर कुनै कुनै समूहहरूले चाहिँ सिकाउँछन्। त्यसैले होसियार हुनुहोस्, यही जीवनकालमा पापरहित भइसकेँ म त, मैले चाहिँ विशेष बप्तिस्मा पाएँ, म चाहिँ भूमिमा पछारिएँ, टाउकोमा चाहिँ आगो आयो, के भयो, अनि उनीहरूले आफ्नो अनुभव बताउँछन्, अनि फलाना पास्टरले मलाई टाउकोले हात राख्यो, अनि यस्तो यस्तो भयो, अनि म त सुपर क्रिस्चियन भइसकेँ। त्यो झुट हो। यहाँ भनेको छ, हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, वर्तमान कालमा हामी जस्तो हुनुपर्ने त्यस्तो हुँदैन। अनि त्यसैले यहाँ अर्को कुरा पनि सिक्छौँ, के भने, क्रिस्चियन जीवनको लक्ष्य चाहिँ के रहेछ त्यसो भए भने, ख्रिस्ट जस्तो बन्नु। हामी चाहिँ जस्तो हुनुपर्ने भइसकेका छैनौँ, तर हामी उहाँ जस्तो हुनेछौँ। हाम्रो गन्तव्य, हाम्रो लक्ष्य त्यो भएकोले चाहिँ हामीले सधैँ ध्यानमा राख्नुपर्ने कुरा त्यो हो, दिनदिनको हाम्रो रोजाइहरूमा, दिनदिनको हाम्रो निर्णयहरूमा। चाहे हामी युवा हौँ, चाहे वयस्क हौँ, परिवार भएका सिङ्गलहरू, बाबुहरू, नानीहरू, प्रभु येशूलाई चिनेको छौँ भने हाम्रो मुख्य लक्ष्य चाहिँ के हो, ख्रिस्ट जस्तै बन्नु। अनि यो चाहिँ धेरै ठाउँमा सिकाइएको छ। अनि जस्तो कि टिप्न सक्नुहुन्छ फिलिपी 3:9-10, रोमी 8:29 सिकाएको छ, रोमी 8:28-29 चाहिँ के भनेको छ भने, सबै कुरा मिल्यो, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर भलाइने उत्पन्न गर्दछन्। अर्थात् तिनीहरूका निम्ति जो परमेश्वरको मनसाय अनुसार बोलाएका छन् तिनीहरू चाहिँ परमेश्वरकै पुत्रको रूपमा ढालिउन् अर्थात् ख्रीष्ट जस्तै बनन् भनेर सबै कुरा मिलाउँदै हुनुहुन्छ परमेश्वरले। त्यसैले एउटा कुरा निश्चित हामीलाई थाहा छ, कति कुरा हामीले नबुझे पनि थाहा छैन ताप्लेजुङमा घटेको घटना, यति थाहा छ कि उहाँले अहिले नै धेरैजना विश्वासीको हृदयमा काम गर्दै हुनुहुन्छ। त्यहाँ जानुभएको भाइहरू अवश्य उहाँको हृदयहरूमा काम गर्दै हुन्छ, जेम्स भाइको हृदयमा काम गर्दै हुन्छ। अझ प्रभुले चाहिँ यी गाह्रो समस्या परीक्षा दुःखद घटनाहरूद्वारा चाहिँ अझ प्रभुमा प्रभु जस्तै बनाउन, अझै प्रभु जस्तो सोच्न, अझै प्रभु जस्तो हेर्न, सबै कुरालाई प्रभुले जस्तै ठिक कुरालाई ठिक महत्त्व दिन उहाँले चाहिँ सिकाउँदै हुनुहुन्छ। के हामी त्यसरी सिक्दैछौँ? के तपाईँ त्यसरी सिक्दै हुनुहुन्छ? के तपाईँको हरेक दिन बिहान उठ्दाखेरि चाहिँ म चाहिँ आज मुख्य काम म हिजोभन्दा आज ख्रीष्ट जस्तो बन्नुपर्छ तपाईँको सोचाइमा छ त्यो? छैन भने छैन भन्नुहोस् आफूलाई, त्यो त छैन। तर यहाँ वायुमा त त्यही भनेको छ, उहाँले चाहिँ हामीलाई चाहिँ सबै कुरा रोमी 8:28 विषय नै त्यही हो, हामीलाई चाहिँ ख्रीष्ट जस्तो बनाउनलाई नै सबै कुरा मिलेर उहाँले भलाइ उत्पन्न गर्दै हुनुहुन्छ। त्यो भलाइ उत्पन्न गर्दै हुनुहुन्छ भनेको चाहिँ हामीलाई ख्रीष्ट जस्तो बनाउँदै हुनुहुन्छ भनेको, हाम्रो आर्थिक स्वास्थ्य परिवार त्यो भनेको होइन। ती कुराहरू परमेश्वरले वास्ता गर्नुहुन्छ, तर मुख्य चाहिँ हामीलाई ख्रीष्ट जस्तो बनाउनलाई चाहिँ सबै कुरा मिलेर उहाँले काम गर्दै हुनुहुन्छ। कलसी 1:28-29 पनि टिप्न सक्नुहुन्छ, एफसी 4:12-14 त्यो खण्डमा पनि हेर्न सक्नुहुन्छ। हामी चाहिँ पुरा बढेको मानिस परमेश्वरको पुत्रको कदको नापसम्म नपुगेसम्म भनेको छ, उहाँ जस्तै हुन सकोस् होस् भन्ने परमेश्वरको इच्छा हो। अनि सानो बच्चाहरू जस्तै कहिले यता कहिले उता, कहिले एउटा कुरातिर दगुर्ने कहिले अर्कोतिर दगुर्ने, छुट्टो छिट्टो चाहिँ आवेगमा कहिले माथि कहिले तल, त्यस्तो होइन। त्यो एकदम अपरिपक्व सोचाइ ठिकसँग नगर्ने हावाहुरीले बहाइने व्यक्तिहरू त्यस्तो हुन्छ। आज एउटा कुरा भन्छ भोलि अर्को कुरा भइसक्छ, होइन। परमेश्वरले हामीलाई चाहिँ कुरा बढेको मानिस बनाउन सक्नु चाहनुहुन्छ, अनि हामी चाहिँ उहाँको हातमा हामीलाई सुम्पिनुपर्छ, यो उहाँको उद्देश्य हो भनेर देख्नुपर्छ। अर्को कुरा यहाँ देख्छौँ, परमेश्वरको प्रतिज्ञा देख्छौँ, त्यो के हो? यहाँ पढ्छौँ, जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ। यो प्रतिज्ञा हो, यहाँ के लेखेको छ प्रतिज्ञा? हामी उहाँ जस्तै हुनेछौँ, तब हामी ख्रीष्ट जस्तै हुनेछौँ भनेछ। एक समय हामी आदम जस्तै थियौँ, पहिलो आदम पापमा हामी मरेको, आफ्नो शारीरिक मानसिक अभिलाषहरूमा दगुरिरहेको, तर अब हामीलाई नयाँ गरी जन्माउनु भयो, अब हामीलाई चाहिँ ख्रीष्ट जस्तै बनाउन जानुहुन्छ र हामी उहाँ जस्तो हुनेछौँ नै भनेछ। साँचो ख्रिस्टियनहरू एक दिन ख्रीष्ट जस्तै परमेश्वर पुत्र जस्तै बन्नेछन्। अनि अर्को कुरा यहाँ लेखेको छ, यहाँ 2:20 के लेखेको छ? तर हामी जान्दछौँ, देख्नुभयो यो शब्दहरूले के जनाइरहेछ भने यो चाहिँ पक्का हो, तब हामी जान्दछौँ, यो पक्का हो भनेर साँचो ख्रिस्टियनहरूले जान्न सक्छन् परमेश्वरको वचनको आधारमा कि हामी प्रभु जस्तै बनाइनेछौँ। होला कि भन्ने भने कहिले यो हुनेछ? त्यसको जवाफ पनि यही पदले दिन्छ, यहाँ भनिन्छ जब उहाँ देखा पर्नुहुनेछ। सिक्दै हुनुहुन्छ कहिले? जब यीशु ख्रीष्ट फेरि देखा पर्नुहुनेछ। हो, बाइबलले सिकाउँछ कि यीशु ख्रीष्ट फेरि देखा पर्नुहुनेछ। 2000 लगभग अगाडि चाहिँ उहाँ बेथलेहममा मरियमबाट जन्मेर उहाँ 30-33 देखा पर्नुभयो, हिँड्नुभयो, अनि क्रुस मारेर बौरी उठेपछि स्वर्ग जानुभयो, तर फेरि उहाँ देखा पर्नुहुनेछ। उहाँ चाहिँ प्रभु येशूको दोस्रो आगमनको कुरा हुँदैछ, तर दोस्रो आगमनमा पनि दुईवटा भाग छ। एउटा चाहिँ विश्वासीहरूलाई उठाउने समय छ, जुन चाहिँ कुनै पनि बेला हो, अनि यो चाहिँ त्यही विशेष गरी त्यसको कुरा गरिरहेको हो यहाँ। जब उहाँ देखा पर्नुहुनेछ अर्थात् जुन घडी चाहिँ प्रभु आफ्ना जनहरूलाई लिनलाई हावामा देखा पर्नुहुनेछ, अथवा आउनुहुनेछ। पहिलो थेसलोनिकी 4 शिक्षा अध्याय, यो चाहिँ र्याप्चरको शिक्षा, र्याप्चर चाहिँ ल्याटिन भाषाबाट अङ्ग्रेजीमा प्रयोग हुन्छ प्रायः, यो चाहिँ उठाइने दिन, जब साँचो विश्वासीहरू चाहिँ उठाएर लगिन्छन्। तपाईँहरू कतिजना चाहिँ यो शिक्षासँग परिचित हुनुहुन्छ, एकचोटि हात उठाउनुहोस् त, ऱ्याप्चरको शिक्षा कसलाई थाहा छ, हात उठाउनुहोस् त, कति कोही कोहीलाई थाहा छ है, ला उठा, थाहा नभएर नउठाउनुहोस् त, फेरि सोध्नुलाई मैले कसरी थाहा छ तपाईँलाई। यो ऱ्याप्चरको शिक्षा चाहिँ धेरै ठाउँमा छ, एउटा ठाउँमा हामी हेरौँ, पहिलो कोरिन्थी 15, पहिलो कोरिन्थी 15, यो बाइबलले शिक्षा हो कि मण्डली उठाइनेछ, कहिले, कुनै पनि घडी, आज आज हुनसक्छ, अहिले हुनसक्छ, हाम्रो सभा सकिनु अगाडि नै राप्चर हुनसक्छ, जसरी कुनै पनि घडी भुइँचाल आउन सक्छ, जसरी कुनै पनि घडी कसैको मृत्यु हुनसक्छ, प्रभु येशू पनि कुनै पनि घडी उहाँ आउन सक्नुहुन्छ। हामीलाई त्यो मिति दिएको छैन, त्यसैले हामी सदा तयार हुनुपर्छ, त्यही त गर्छौँ होइन। यदि कसैले चाहिँ ल म आउँदैछु तपाईँकोमा खाना खान आउँदैछु है, यो हप्तामा कुनै के बेला भनौँ न हप्तासम्म भन्यो अरे, अब तपाईँलाई थाहा छैन आइतबार आउने कि सोमबार हो कि मङ्गलबार, थाहा छैन होइन, कुन दिन मलाई भन्नु न मन, म तयार भएर बस्छु, होइन यस्तै परिरहेको छ कि मेरो काम त्यस्तै छ, यताउता मिलाएर आउनुपर्छ, अब त्यो आइतबार पनि हुनुसक्छ, सोमबार पनि हुनसक्छ, मङ्गलबार पनि हुनसक्छ, बुधबार पनि हुनसक्छ, ल ल ल ल, अब त्यो व्यक्तिले के गर्नु पऱ्यो, ऊ चाहिँ सातै दिन तयार हुनु पऱ्यो। अब प्रभु येशूले चाहिँ 7 दिनभित्र आउँछु भन्नुभएको छैन, कुनै पनि घडी आउँछु, त्यसैले हरेक दिन तयार हुनु पऱ्यो, हरेक दिन। अनि यो चाहिँ क्रिस्चियनहरू जिउने तरिका यसरी हो, बाइबलले शिक्षा यही नै हो। अनि पहिलो कोरिन्थी 15 अध्यायमा चाहिँ यो लेखेको छ, पहिलो कोरिन्थी 15 अध्याय पहिलो कोरिन्थी 15 50 म चाहिँ पढ्नेछु 52 यहाँ लेखेको छ, अब भाइहरू हो म यो भन्दछु, रगत र मासु परमेश्वरको राज्यको हकदार हुन सक्दैन, भनेको यो शरीरमा हामी स्वर्ग जाने त होइन है, यही शरीरमा न त विनाश अविनाशको हकदार हुनेछ, त्यही कुरा गर्दैछ, यो शरीर त नाश मान्छ, स्वर्गमा त अविनाशी शरीर हुन्छ, अनि कहिले के हुने हो त, 51 हेर पावलले लेख्छन्, एउटा रहस्य म तिमीहरूलाई बताउँछु, रहस्य भन्नाले पुरानो नियममा प्रकट नभएको सत्यता, यहाँ नयाँ नियममा प्रकट गर्दैछु भन्दैछ, हामी सबैजना सुति जाने छैनौँ, यसको माने हामी सबैजना नै मर्छौँ नै भन्ने छैन, शरीरमै कतिजना मर्ने छैनन् यो पदअनुसार, यदि प्रभु आजै आउनुभयो भने हामी चाहिँ शरीरमा नमरिकन नै साँचो विश्वासीहरू हामी लगिनेछौँ। अब कस्तो शरीरमा, उसले भन्छ त्यही शरीरमा त होइन, त्यो त नाशमान शरीर हो, त्यसमा के हुन्छ त, यहाँ भन्या छ तर हामी सबै बदली हुनेछौँ, बदली हुनेछौँ, जब उहाँ आउनुहुन्छ, जब उहाँ देखा पर्नुहुन्छ, तब उहाँ जस्तै हुनेछौँ। अनि पहिलो थेसलोनिकी त्यो खण्ड त हेर्नुपर्छ हामीले, पहिलो थेसलोनिकी 4 पहिलो थेसलोनिकी 4 अध्याय तेह्रदेखि 18 पद, तापले जुन निग्रह दिनमा सृजना थलङको मृत्यु भयो, तर हामी भन्छौँ उहाँ सुत्नु भयो, अर्थात् उहाँको बौरी उठाइ हुनेछ, अर्थात् उहाँलाई हामी देख्नेछौँ, किन किन उहाँ साँचो विश्वासी हुनुहुन्थ्यो भन्ने हामी विश्वास गर्दछौँ र हामी उहाँलाई चाहिँ भेट्नेछौँ। त्यो कुरा जानेर चाहिँ हामीले एकअर्कालाई सान्त्वना दिन सक्छौँ, यदि त्यसो नभएको भए चाहिँ अहिले हामी रोएर बसे हुन्थ्यो, ओहो सृजना यसरी मऱ्यो भने, दुखित हुँदा पनि हामी आशा भएकोले संसारले जस्तो शोक गर्दैन भनेर यहाँ लेखेको छ, त्यो कुरा म पढिदिन्छु, पहिलो थेसलोनिकी 4:13, तर हे भाइहरू आश अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरूका विषयमा अथवा मरेकाहरूको विषयमा म तिमीहरूलाई अन्जान रहेको चाहदिन, किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौँ भने उसरी नै येशूमा सुतेकाहरू अथवा ख्रिस्टमा विश्वास गरेर मरेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। प्रभु येशु आउँदै हुनुहुन्छ, साथमा चाहिँ गइसकेको विश्वासीहरूलाई नयाँ शरीरमा ल्याउनुहुनेछ। 15 पद, किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौँ, हामी जो जीवित छौँ, जो मरे थिएनौँ प्रभु येशु आउने दिनसम्म र प्रभुको आगमनसम्म रहिरह्यौँ भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैनौँ। अर्थात् जो पहिला प्रभुमा सुते पहिला चाहिँ उहाँहरूले नयाँ शरीर पाउने हुनेछ। त्यसपछि हामीले भन्दैछ यहाँ 16 पद, किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लन हुनेछ अनि ख्रिस्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामी जीवित रहिरहेकाहरू प्रभुलाई हावामा भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ। यसलाई राप्चर भन्छ, उठाइनेछौँ, एक्कासी झ्यापझुप लगिनेछौँ, जसरी चाहिँ हनोकलाई लगियो, जसरी एलियालाई लगियो, अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ। यसकारण यी वचनहरूद्वारा एक अर्कालाई सान्त्वना देऊ भन्ने अर्थ दिएको छ, किनभने थेसलोनिकहरू 20 मा पनि त्यहाँ विश्वासीहरू मरेका थिए अनि उनीहरू शोक गर्दै थिए अनि उनीहरूलाई सम्झना गराइयो, हामी चाहिँ आशा नहुनेहरूले जस्तो गरी शोक गर्नु पर्दैन। प्रभु आउनुहुँदाखेरि उनीहरूलाई लिएर आउनुहुनेछ, हामी चाहिँ भेट्नलाई माथि उठाइनेछौँ। तर आजसम्म प्रभु आउनुभएको छैन, त्यसैले हामी चाहिँ प्रतीक्षामा छौँ, प्रतीक्षामा जिउनुपर्छ प्रियहरू। यो परमेश्वरको वचन हो, मैले बनाएको शिक्षा होइन, यो बाइबलको अरू ठाउँहरूमा पनि छन्, जस्तो कि फिलिपी 3:20 पनि छ यो कुरा अनि अरू थुप्रै थुप्रै ठाउँहरूमा छ वास्तवमा। अब फिलिपी 3:20 हेरौँ है, किनभने त्यहाँ चाहिँ एउटा कुरा तपाईँलाई देखाउन चाहन्छु म। फिलिपी 3:20 र 21 यो दुईवटा पदहरू यहाँ लेखिएको छ, किनकि हाम्रो नागरिकता स्वर्गमा छ। छ तपाईँको नागरिकता स्वर्गमा, विश्वासीले भन्न सक्छ म स्वर्गको नागरिक हुँ, म परदेशी हुँ यो पृथ्वीमा अनि मेरो प्रभु आउँदै हुनुहुन्छ मलाई घर लान लाए। किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशु ख्रीष्टको बाटो हेर्दछौँ। उहाँ आउँदै हुनुहुन्छ, देखा पर्नुहुन्छ। 21 पद, जसले अर्थात् प्रभु येशुले जुन प्रभावशाली कार्यद्वारा, यो शब्दले के जनाइरहेछ भने उहाँको शक्ति पावर देखाइरहेछ, जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा ल्याउन सक्नुहुन्छ, त्यही कार्य अनुसार अर्थात् उहाँको यो पावर शक्ति अनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ र यो अर्थात् यो शरीर उहाँको महिमापूर्ण शरीर जस्तै बनाइनेछ, हामी उहाँ जस्तै हुनेछौँ भनेर यहाँ पनि सिकाएको छ। यो चाहिँ उहाँको सामर्थ्यले गर्नुहुनेछ, जसले सारा संसार 6 दिनमा मनाउनु भयो, उहाँले जो मृत्युबाट बौरेर उठ्नुभयो त्यो दिनमा छ उहाँले। त्यसैले हामी के गर्नुपर्ने, हामी चाहिँ अब उहाँ आउँदै हुनुहुन्छ भनेर जानेर चाहिँ अब हामी चाहिँ एकदम उहाँको प्रतीक्षामा जिउनु पर्ने, अर्थात् उहाँको सेवा गर्दै अनि उहाँको बाटो हेर्दै अनि उहाँ आउनुहुँदाखेरि चाहिँ शर्ममा नपरोस् भनेर हामी चाहिँ उहाँको आगमनलाई प्रेम गर्नुपर्ने। जस्तो कि त्यो अहिलेको मेरो उदाहरणमा, एक हप्ताभित्र आउँछु भनेको थियो अनि उसले चाहिँ भने ओहो उहाँलाई चाहिँ यस्तो फोहोर चाहिँ मन पर्दैन, ल म झाडु लाउँछु है अनि कुच्चोलाई सफा गरेँ, होइन अझ यहाँ रहेछ, अझ म यहाँ चाहिँ स्याम्पू लगाएर पनि सफा गर्नेछु, सबै चिज चाहिँ यो आउने व्यक्तिलाई खुसी पार्नलाई गर्दैछ, कुनै पनि दिन आउन सक्छ, स्वागत गर्न चाहन्छु अनि म चाहिँ अनि अलिकति बास्नदार चिज पनि यहाँ सुसुस लगाइदिन्छु अनि त्यसपछि चाहिँ ओ यो पर्दा पनि फोहोर भएछ कालो भएछ यसलाई म धुनु पऱ्यो, यसलाई पनि धुन्छु, अरू के बाँकी छ यहाँ, अँ उसलाई चाहिँ यस्तो खालको खानेकुरा मनपर्छ त्यो पनि म चाहिँ सब तयार गर्छु अनि आउने बित्तिकै तुरुन्त म चाहिँ त्यो दिन सक्छु।
अनि यसरी चाहिँ सबै कुरा चाहिँ त्यो व्यक्तिको आगमनलाई प्रेम गर्नु भनेको त्यो हो, त्यो व्यक्तिलाई प्रेम गर्नु हो, त्यो व्यक्तिलाई खुसी पार्नको लागि जिउनु हो। त्यो तपाईँ त्यसरी जिरहनु भएको छ क्रिस्चियन भन्नेहरू, के कसो जिरहनु भएको छ, त्यो आफूलाई खुसी पार्नु। त्यसैले यी शिक्षाहरू एकदम व्यवहारिक छ। तपाईँ के को प्रतीक्षा गर्दै हुनुहुन्छ, के को लागि पर्खिरहनु भएको छ? ओहो म चाहिँ एक दिन म 18 वर्ष पुग्नेछु, हो त्यो दिन म पर्खिरहेको छु। कोही कोही त्यस्तो लागि त्यो दिनलाई पर्खिरहनु भएको छ जुन दिन चाहिँ 18 वर्षमा के हुन्छ, नेपालको नागरिक बन्न पाइसकेर है किशोर वर्षमा है किशोर वर्षमा अथवा के को लागि पर्छ, ओ जुन दिन चाहिँ म चाहिँ मेरो पढाइ सिद्ध्याउँछु अनि म चाहिँ आफ्नै पैसा कमाउन थाल्छ, हो त्यो दिन म पर्खिरहेको छु। के को लागि पर्खिरहनु भएको छ, के को लागि जिरहनु भएको छ? जुन दिन चाहिँ म एकदमै आफ्नो मन खुसी गर्न पाउँछु स्वतन्त्र रूपमा, मलाई कसैले पनि यो गर त्यो गर्ने गर भन्ने कोही पनि जब हुँदैन, हो त्यो दिन म पर्खिरहेको छु भनेर जिउने हुनुहुन्छ? बिचरा भन्छु म तपाईँलाई चाहिँ, त्यस्तो मान्छे त्यस्तो विचारले जिउने रहेछ। तपाईँ आफ्नै विनाशको खाडल खोल्दै हुनुहुन्छ। तपाईँ यदि साँचो क्रिस्चियन हुनुहुन्छ भने त तपाईँ म चाहिँ प्रभुलाई पर्खिरहेको छु, म उहाँ जस्तै हुनको लागि चाहिँ म चाहिँ पर्खिरहेको छु, अनि अहिले नै त्यसैले म बदलिरहन चाहन्छु, म उहाँलाई भेट्न चाहन्छु, उहाँलाई देख्न चाहन्छु जसले मेरो लागि आफ्नो प्राण दिनुभयो, म उहाँलाई दण्डवत गर्न चाहन्छु, उहाँको पावरहरू समाउन चाहन्छु जहाँ चाहिँ किल्लाको डोबहरू म देख्नेछु, म उहाँलाई व्यक्तिगत रूपमा आम्ने सामने भेटेर उहाँले उहाँलाई चाहिँ म मेरो मुक्तिको लागि म धन्यवाद दिन चाहन्छु, अनि उहाँलाई चाहिँ म आराधना गर्न चाहन्छु। त्यस्तो हो कि तपाईँ चाहिँ खै अब स्वर्ग जाने टिकट पाइसकेँ मैले, अब म क्रिस्चियन भइसकेँ अरे है, अब स्वर्ग त गइहाल्छ नि, कि त्यस्तो हो तपाईँको सोचाइ? धिक्कार छ तपाईँलाई यदि तपाईँको त्यस्तो सोचाइ हो भने, किनभने तपाईँ नरक जानुहुन्छ यदि तपाईँको सोचाइ चाहिँ मैले स्वर्ग विश्वास के गर्नुपर्ने गरिसकेँ अरे होइन, अब म मूर्ति पूजा गरिरहेको छैन, अब म दसैँ तिहार मानिरहेको छैन, अब म बाइबलै बोकेर हिँडिरहेको छु, अब चर्चै गइरहेको छु, भजन गाइरहेको छु होइन, अब के चाहियो अरू? तपाईँको त्यस्तो सोचाइ छ भने धिक्कार छ तपाईँलाई, किनभने त्यो बाहिरी रीति मात्र हुनसक्छ, एकदम सम्भव छ बाहिरी मात्रै। यहाँ चाहिँ हामी हप्काउँछौँ प्रियहरू, हामी यहाँ ठुलो सङ्ख्या खोजिरहेको छौँ, हामी यहाँ साफ हप्काउँछौँ। यदि क्रिस्चियन हो भन्यो भने तपाईँले जो पाहुना हुनुहुन्छ नि तपाईँलाई हप्काएको होइन, तपाईँहरूलाई त हामी चाहिँ सुसमाचार सुनाउँछौँ, तपाईँहरू जसले विश्वास गर्नुभएको छ तपाईँलाई चाहिँ हामी बुझाउँछौँ हाम्रो प्रभु येशु चाहिँ तपाईँलाई बचाउन के गरिदिनु भन्नु। तर म क्रिस्चियन हुँ भन्नुहुन्छ भने चाहिँ तपाईँलाई हप्काउँछौँ हप्काउँछौँ, यदि तपाईँले यो वचन अनुसार जिउनुहुन्न भने व्यक्तिगत रूपमा हप्काउँछौँ, यहाँ पुलपिटबाट हप्काउँछौँ, हामी थाक्दैनौँ यो गर्नलाई, किनभने प्रभुको सामु हामीले यो जवाफ दिनै पर्छ। हामी नक्कली क्रिस्चियनहरू हुन चाहँदैनौँ, यो कोठामा चाहिँ हामी यहाँ कपटीहरूले भरिन चाहँदैनौँ, हामी चाहिँ वास्तविक रूपमा प्रभुको सेवा गर्न चाहन्छौँ। त्यति हो साफ कुरा, हामीलाई कसैलाई हामी ठुलो सम्मानहरू देखाउन छैन, हामी चाहिँ पवित्र 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 परमेश्वरको सेवा गर्न चाहन्छौँ।